यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। दुई वर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशी जीवित बन्धकहरूको सूचीमा नरहेका इजरायली सेनाद्वारा जानकारी। विपिनका परिवार भने अझै आशावादी। वर्षाले बन्द गरिएको मेलम्चीको खानेपानी काठमाडौँमा पुनः वितरण शुरू। र दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा यात्रुवाहक बस दुर्घटना, 40 मृत्यु। दुई वर्षदेखि हमासको कब्जामा रहेका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ। बन्दकहरू रिहाई हुने क्रममा आज बिहान इजरायली सेनाले विपिनको परिवारलाई सम्पर्क गर्दै विपिन जोशी जीवित बन्दकको सूचीमा नरहेको जानकारी गराएको थियो। विपिनको रिहाईकै लागि अन्तर्राष्ट्रिय स्तरमा दबाव बढ़ाउन 3 अघि अमेरिका पुगेका विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अहिले पनि विपिनको सकुशल रिहाईका लागि विभिन्न निकायहरूसँग भेटघाटमा हुनुहुन्छ। कञ्चनपुरमा रहनुभएका विपिनका दाजु किशोर कुमार जोशीले रेडियो नेपालसँग कुरा गर्दै इजरायलले सुनाएको खबरले विपिनको रिहाईको प्रतीक्षामा रहेका परिवार र आम नेपाली तथा शुभचिन्तकलाई दुखित बनाएको प्रतिक्रिया दिनुभयो। यद्यपि परिवार अझैसम्म पनि विपिन सकुशल रहेकोमा आशावादी छ। विपिनको अवस्था पत्ता लगाई सार्वजनिक गर्न जोशी परिवारले इजरायल, हमास, मध्यस्थता गरिरहेका राष्ट्रहरू र अन्तर्राष्ट्रिय निकायहरूलाई अनुरोध गरेको छ। दुई वर्षीय युद्धपछि हमासले बन्धक बनाएका 48 आज रिहा हुँदैछन्। 48 मध्ये 20 जीवित रहेको सूचना बाहिर आएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। त्यस्तै आज नै इजरायलले बन्दी बनाएका प्यालेस्टिनीहरूलाई पनि रिहा गर्नेछ। शान्ति सम्झौता भई बन्दक रिहा हुने भएपछि इजरायलमा आफ्ना नागरिकको प्रतीक्षामा हजारौं नागरिक भेला भएका छन् भने गाजाबाट विस्थापित भएका प्यालेस्टिनी नागरिक पनि आफ्नो घर फर्किने क्रम शुरू भएको छ। वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ। वर्षायाममा मेलम्ची नदीमा आउने बाढ़ी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै बन्द गरिएको पानी अहिले पुनः वितरण शुरू गरेको हो। वर्षातले क्षति गरेका केही ठाउँमा मर्मत पश्चात अहिले पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरी जलमा दैनिक 17 करोड़ लिटर भन्दा बढ़ी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागू औषध गाँजा सहित 3 भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा 50 सलीम इब्राहिम अन्सारी, 24 रेहान मोहम्मद अजाज शेख तथा 32 जैनब बसीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो। प्रवक्ता घिमिरेका अनुसार एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट करिब 11 किलो 275 ग्राम गाँजा फेला पारी पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि लागू औषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले समुदायको अग्रसरता बिना विपद न्यूनीकरण सम्भव नहुने भएकोले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ललितपुरको खोमलटारमा आयोजना गरेको विपद जोखिम न्यूनीकरण सम्बन्धी 4 राष्ट्रिय सम्मेलनमा उहाँले सरकार सबैको समन्वय, सहकार्य र सहभागितामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्य सम्पादन गर्न लागिरहेको बताउनुभयो। गृहमन्त्री अर्यालले विपदलाई प्रकृतिमा मात्रै नभई सामाजिक, संरचनात्मक एवं नीतिगत कमजोरीसँग पनि तुलना गर्नुपर्ने बताउनुभयो। उहाँले केन्द्रदेखि स्थानीय तहसम्म विपद व्यवस्थापनका लागि थुप्रै संयन्त्र क्रियाशील छन्, ती सबै निकाय जिम्मेवार हुनुपर्छ भन्नुभयो। सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने वातावरण निर्माण गर्न नवलपरासीका किसानले माग गरेका छन्। भारतीय धान आयातमा रोक नलागेका कारण आफूहरूले उत्पादन गरेको धानले सरकारले तोकेको मूल्य नपाउँदा मारमा परेको भन्दै न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने वातावरण बनाउन किसानहरूले सरकारसँग माग गरेका छन्। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको यो रिपोर्ट।
भारतीय धान आयात रोक्न र सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने वातावरण बनाउन नवलपरासीका किसानले सरकारसँग माग गरेका छन्। तोकेको मूल्य भन्दा कम मूल्यमा धान खरिद भएपछि किसानहरू मारमा परेका छन्। नेपालमा धान मुख्य बाली भएको र यसले कृषि आत्मनिर्भरता तथा कुल राष्ट्रिय उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै किसानहरूले हालको अवस्थाले किसानको जीवनमा गम्भीर असर पारेको बताएका छन्। पर्दाघाट नगरपालिका वडा नम्बर 7 अध्यक्ष ध्रुव थारू:
इन्डियन धानहरू धमाधमाइरहेको छ, सरकारले मूल्य नै नतोक्नु पर्ने, तोकिसकेपछि त्यसको कार्यान्वयन गराउन पर्यो नि त सरकारले।
चालू आर्थिक वर्ष 2082-83 नेपाल सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल 3,463 रुपियाँ र मध्यम धानको मूल्य 3,626 रुपियाँ तोकेको भए पनि बजारमा व्यापारीहरूले त्यसभन्दा निकै कम मूल्यमा धान खरिद गरिरहेको किसानहरूको गुनासो छ। बर्दघाटका कृषक लक्ष्मणजङ हमाल:
बिहानको 3 बजे एउटा लाइन बस्यो, 10 किलो 15 किलो 20 किलो बाँड्नु पर्ने अवस्था छ। त्यसरी उत्पादन गरे, दुःख सुख गरे, त्यही माथि धानको रेट त्यस्तो खस्किदो अवस्था छ। सरकारले त मूल्य एउटा राखेछ, अब बिचौलिया व्यापारीहरूले अर्को मूल्य गरिदिन्छन्।
उत्पादनमा भएको लगानी, पसिनाको मूल्य र आत्मनिर्भरता कायम राख्न सरकारले चासो दिनुपर्ने किसानहरूले आग्रह गरेका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने किसानहरूको समस्या सम्बोधनका लागि केन्द्रसँग पहल गर्ने बताउँदै भन्सार दर लगायतका विषयमा जानकारी लिएर मात्रै थप पहल गर्ने उल्लेख गर्नुभयो।
आयो भन्सार दर उनले घटाउनु पर्ने हुन्छ, मैले अब तपाईँहरूको ज्ञापन पत्र माथि अब पठाउँछु, आफ्नो लेभलबाट गर्ने कुरा गर्छु।
उचित मूल्य नपाउँदा, लागत मूल्य समेत नउड्दा किसान सधैँ नै मारमा पर्ने गरेका छन्। किसानको यो गुनासो आइरहँदा सम्बन्धित निकाय भने बेखबर जस्तै बनेको छ। यसतर्फ अनुगमनमा कुनै निकायले चासो देखाएका छैनन्। मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी।
पश्चिम नवलपरासीबाट यो रिपोर्टपछि अब अर्को विषय। रौतहटमा पानीमा डुबेर 3 बालिकाको मृत्यु भएको छ। गौर नगरपालिका 1 स्थित सीमा क्षेत्र नजिक घाँस लिन गएका बेला पानीमा डुबेर उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा राजदेवी नगरपालिका 8 13 आस्था कुमारी बैठा, 15 रागनी यादव र मौसमी बैठा रहेका छन्। 7 समूहमा घाँस लिन गौरतर्फ गएका उनीहरूमध्ये 4 स्थानीयवासीले बचाउन सफल भएका थिए। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य सञ्चालन गरी 3 बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। झेन्जी आन्दोलनको मौका छोपी गत भदौ 24 महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदी बन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानून बमोजिम कार्यवाही गरिने भएको छ। कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै 576 कैदीबन्दीलाई यही असोज 20 फर्किआउन अनुरोध गरेकोमा 9 भारतीय सहित 281 फर्केर आइसकेका तथा अझै 295 कैदीबन्दी आउन बाँकी रहेको जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबै को यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। यही असोज 18 वर्षापछिको पहिरोको कारण अवरूद्ध मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 स्थित इलाम राजदुवाली सड़क खण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। जटिल भूसंरचनाका कारण सड़क खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो। उहाँका अनुसार सड़क खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सड़क भासिने समस्याले कठिनाई भएको हो। सड़क अवरूद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ। यसैबीच वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी शुरू गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल प्रतिष्ठान मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवं स्वास्थ्य कर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्राचार गरिएको जानकारी दिनुभयो। मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकोले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकोले फेरि पनि निर्देशन दिएको उहाँले बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट गरिएका श्रेष्ठ कायम गर्न दाङको मालपोत कार्यालयले काम थालेको छ। मालपोत कार्यालय तुल्सीपुर र घोराईले जलेका श्रेष्ठ कायम गर्नका लागि सूचना जारी गरी मोठहरू कायम गर्न थालेको हो। मालपोत कार्यालय तुल्सीपुरका सूचना अधिकारी शान्तराज गौतमका अनुसार मोठ कायम गर्न दुवै कार्यालयले जग्गाधनीसँग भएको सकल जग्गाधनी प्रमाण पूर्जा र प्रतिलिपि, नेपाली नागरिकताको सकल प्रमाणपत्र र प्रतिलिपि, चालू आर्थिक वर्षको मालपोत बुझाएको रसिद र प्रतिलिपि तथा जग्गा रोकका भएमा राख्ने निकायको सहमति ल्याउनुपर्नेछ। विगतमा प्राविधिक शिक्षाका साथै पर्यटकीय दृष्टिकोणले धनकुटाकै मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको उत्तरपानी पछिल्लो समय संरक्षणको अभावमा ओझेलमा परेको छ। उत्तरपानीमा ब्रिटिश सरकारले निर्माण गरेका साना र सुन्दर चिटिक्क परेका घर, चियाबारी र पोखरी सहित विभिन्न हिमालका मनमोहक दृश्यले धेरैको मन लोभ्याउँथ्यो, तर अहिले उत्तरपानी गुमनाम झैं बनेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापा।
धनकुटा नगरपालिका वडा नम्बर 10 र पाखरीवास नगरपालिका वडा नम्बर 9 को सिमानामा रहेको उत्तरपानीमा दुई दशक अघिसम्म धेरै पर्यटक पुग्थे। त्यो बेला उत्तरपानी प्राविधिक शिक्षालयमा ब्रिटिश सरकारले निर्माण गरेका साना र चिटिक्क परेका घर, पोखरी तथा वरिपरिको चिया बगान सहित टाँडा काँडाबाट देखिने हिमाल र मनोरम दृश्य निकै आकर्षक थियो। सड़क कच्ची नै भए पनि हिले पुग्ने पर्यटक उत्तरपानीसम्म पुगेर त्यहाँको सौन्दर्यमा रमाउथे। त्यस बेला उत्तरपानीमा केही फिल्म समेत छायाङ्कन भएका थिए, तर अहिले सड़क कालो पत्रे नै भए पनि पर्यटक आउन छडेको स्थानीय जयन्द्र घिसिङले बताउनुभयो।
ब्रिटिश सरकारले छोडेर नेपाल सरकारले जिम्मा लगाइसकेपछि यो सिटी भिटी अन्तर्गत गयो। तत्पश्चात नेपाल सरकारको आँखा त्यति लाग्न नसकेर अहिले यसको जुन प्राकृतिक एउटा रूप छ त्यो रूपलाई पनि अलिकति सजाउन नसकेकोले यो अहिले एकदमै पर्यटकीय उसबाट चाहिँ निम्न स्तरमा पुगेका छ।
अहिले ती सुन्दर घरको सुन्दरता उडेको छ भने केही पोखरी सुकेका छन् त केही पुरिएका छन्। पर्यटक अभाव हिमाल देखिने डाँडा काँडा झाडीले ढाकेको छ। पूर्वको व्यापारिक तथा पर्यटकीय नगरी हिलेबाट 2 किलोमिटरको दूरीमा रहेको यो स्थान पछिल्लो समय ओझेलमा छ। त्यसो त यो स्थानको पुरानो साग फर्काउन केही स्थानीयले घरवास कार्यक्रमको तयारी गरेका छन् भने केही पोखरी संरक्षणमा लागि परेका छन्। यो ठाउँमा पूर्वाधार निर्माण गरेर पोखरीहरूको संरक्षण गर्ने हो भने पुरानो साग फर्कने मात्र नभई धनकुटाको मुख्य पर्यटकीय गन्तव्य बन्ने स्थानीय श्यामबहादुर योन्जन बताउनुभयो।
पर्यटक घुम्न आउँदाखेरि राम्रोसँगले डाँडा काँडा बस्ने चौतारातिर यसो बनाउँदै गरेमा मिठो राम्रो भयो भने पर्यटकहरू पनि आउँथे। यसको लागि बोक्रोको नदीसम्मको लागि सरकारहरूले ध्यान आकर्षित गरिदिएदेखि हुन्थ्यो।
स्थानीय तह निर्माण भएपछि पर्यटकीय सम्भावना निकै कम भएका स्थानमा समेत पूर्वाधार निर्माण भएर पर्यटकको पाइलै नपुगी पूर्वाधार जीर्ण बनिरहेका छन्। तर पानी र पर्यटनको प्रशस्त सम्भावना भएर पनि उत्तरपानी स्थानीय प्रदेश र संघ सरकारको व्यवस्थामा परे उत्तर पानीको सिमसार संरक्षण गर्न सके पर्यटन मात्र नभई पानीको स्रोत समेत संरक्षण हुनेछ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
उत्तर पानीको सिमसार संरक्षण सम्बन्धी हाम्रा धनकुटा संवाददाताको यो रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकाको गोएबेरहा शहरबाट हिजो जिम्बावे जाँदै गरेको यात्रुवाहक बसमा सवार अन्य 38 जना यात्रु घाइते भएका छन्। लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथेले अहिलेसम्म 10 महिनाकी एक बालिका सहित 40 जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिँदै घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो। दुर्घटनामा मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब मौसम। हाल देशभर पानी पार्ने खालको मौसम प्रणाली रहेको छैन। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मात्र हल्का पानी पर्ने सम्भावना रहेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। दुई वर्षदेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशी जीवित बन्धकहरूको सूचीमा नरहेका इजरायली सेनाद्वारा जानकारी, विपिनका परिवार भने अझै आशावादी। वर्षाले बन्द गरिएको मेलम्चीको खानेपानी काठमाडौँमा पुनः वितरण शुरू र दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा यात्रुवाहक बस दुर्घटना 40 जनाको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।